آیا خطبے کے اختتام پر مبارکبادوں کا ایک سلسلہ شروع ہو گیا. ہر طرف سے لوگ چاروں اطراف سے امیر المومنین کی طرف مبارکباد کے لیے ممبر کی طرف بڑھنے لگے. سب مبارکباد دے رہے تھے اور پیغمبر اسلام یہ فرما رہے تھے کہ الحمدللہ الذی فضلنا علی جمیع العالمین, اور مجمع سے بڑی عجیب و غریب تہنیت کی آوازیں نکل رہی تھیں. ہاں ہم نے سن لیا ہے, ہاں ہم دل و جان سے اور اپنی زبانوں سے اپنے ہاتھوں سے اطاعت کرتے ہیں. مجمع سے جو آوازیں اس وقت اٹھ رہی تھیں ان کے شور نے اجتماع کی شان و شوکت کو ایک عجیب رنگ دے دیا تھا, اور ایک جشن کا ایک سما تقریباً وہاں پر پیدا ہو گیا. پیغمبر نے اس سے پہلے بڑی سے بڑی فتح, تک فتح مکہ ان فتحنا لکا فتح مبینہ, جسے فتح مبین کہا گیا, وہ جملے ارشاد فرمائے جو کبھی اتنی بڑی فتح فتح مکہ بھی ارشاد نہیں فرمائے تھے. پیغمبر اسلام کہہ رہے تھے ہن اونی مجھے مبارکباد دو, مجھے تہنیت پیش کرو. خود سے پیغمبر آگے بڑھ کر کہہ رہے تھے لوگوں سے, اس لیے کہ خدا نے مجھ سے نبوت اور میرے اہل بیت سے امامت کو مخصوص کر دیا. پیغمبر سے جو منادی تھے وہ باقاعدہ اس حکم کو لے کر میدان غدیر کے مجمع کے اندر گھوم گھوم کے خلاصے غدیر کی تکرار کر رہے تھے, اور کہہ رہے تھے پیغمبر نے فرمایا کہ من کنتم مولاہ فہذا علی مولا. بار بار پیغمبر کی طرف سے منادی مجمع کے اندر گھوم گھوم کے اس بات کا اعلان کر رہے تھے. پھر پیغمبر اسلام نے حکم دیا کہ دو خیمے لگائے جائیں, دو خیمے. ایک خیمے کے اندر پیغمبر اسلام خود بیٹھ گئے اور خود تشریف فرما ہوئے, دوسرے خیمے کے دروازے پر امیر المومنین کو بیٹھنے کا حکم دیا کہ گروہ در گروہ آئیں اور امیر المومنین کی باقاعدہ آ کر بیعت کریں. لوگ آ رہے تھے, بیعت کر رہے تھے, مبارکباد دے رہے تھے, اور تین دن اسی طرح سے یہ بیعت کا سلسلہ یہاں پر جاری رہا, یہاں تک کہ سب لوگوں نے بیعت کر لی اور کوئی شخص بھی باقی نہیں بچا کہ جس نے بیعت نہ کی. لیکن حیرت انگیز بات یہ تھی, جن افراد نے سب سے پہلے مبارکبادیں آ کر دی انہوں نے سب سے پہلے اس عہد کی عہد شکنی کی, سب سے پہلے. باقی جو افراد تھے اس کے علاوہ انہوں تو بے چونو چرا بیعت کر لی, لیکن دو افراد ایسے بھی تھے جنہوں نے شک و شبے کا اظہار کیا اور پیغمبر سے آ کر کہا کہ یہ جو آپ نے ابھی اعلان کیا ہے, کیا یہ حکم خدا اور اس کے رسول کی طرف سے یا آپ نے اپنی ذاتی حیثیت میں اعلان کیا؟ پیغمبر نے ان دو افراد سے فرمایا ہاں خدا اور اس کے رسول کے حکم پر میں نے یہ اعلان کیا. اچھا اس وقت عورتوں نے بھی بیعت کی, خواتین سوچتی ہیں کہ بھائی ہمارے اس میں تو کوئی تذکر ہے کسی جگہ پہ نہیں آیا, عورتوں کی بھی باقاعدہ بیعت ہوئی ہے. پیغمبر اسلام نے عورتوں کو حکم دیا کہ وہاں جا کر بیعت کریں امیر المومنین کی, حتیٰ کہ یہ بھی کہا کہ السلام علیکم یا امیر المومنین کہہ کر سلام تمہیں کرنا اور بیعت کرنی اور مبارکباد دینی. اور اس حکم کو پیغمبر نے اپنی ازواج کو بھی دیا کہ آپ کو بھی جانا ہے اور اسی انداز سے امیر المومنین کو مبارکباد دینی ہے اور اس طرح سے ان کو سلام کرنا. اچھا پیغمبر نے عورتوں کی بیعت کے سلسلے میں ایک طریقہ کار یہ کیا کہ بہت بڑا سا برتن لیا اور اس میں پانی بھرا, اور اس برتن کے بالکل بڑے برتن کے درمیان میں ایک پردہ لگایا گیا, اور امیر المومن کو حکم ہوا کہ ایک جگہ اس برتن کے اندر پانی کے اندر اپنا ہاتھ دے دیں, اور اس پردے کے دوسری طرف اس برتن میں عورتیں آتی گئیں اور اپنا ہاتھ پانی کے اندر ڈال کر اس طرح سے بیعت کرتی گئیں. تو اس طرح سے عورتوں سے بھی بیعت ہو گئی اور پیغمبر کی ازواج نے بھی آ کر اس طرح سے جو ہے بیعت کی. خواتین کے اندر جو پیغمبر اسلام کی خاندان کی خواتین ساتھ تھیں اس میں ازواج کے ساتھ ساتھ جیسے کہ ابھی میں نے ذکر کیا حضرت زہرا سلام اللہ علیہ بھی تھیں, اور اس کے علاوہ حضرت ام ہانی تھیں وہ موجود تھیں, حضرت حمزہ کی بیٹی حضرت فاطمہ جن کا نام تھا وہ تھیں, اور حضرت اسماء بنت امیس وغیرہ بھی وہ بھی اس موقع پر موجود تھیں, ان سب نے بھی بیعت کی. اور اس کے بعد پھر پیغمبر اسلام نے اپنا امامہ جس کو صحاب کہا جاتا صحاب وہ امیر المومنین کے باقاعدہ باندھا, اور آج بھی بہت سارے علاقوں کے اندر باقاعدہ اس طرح کے پروگرام ہوتے ہیں اس واقعے کو یادگار کے طور پر منانے کے لیے, باقاعدہ اس کو ویژولائز بھی کروائے جاتے ہیں کہ پیغمبر نے اپنے امامہ صحاب جو ہے وہ امیر المومنین کے باندھا اور اس کا تحت الحنک نکال کر آپ کے دوش پر رکھ کر یہ فرمایا کہ امامہ جو ہے تاج عرب ہے, یعنی جس اور اس وقت پیغمبر اسلام نے امیر المومنین سے جملہ بھی کہا تھا کہ جب امیر المومنین فرماتے ہیں کہ خود پیغمبر اسلام نے یہ بات امامہ باندھتے وقت مجھ سے کہی تھی کہ یہ بدر و حنین میں اسی طرح کے امامہ باندھنے والے ملائکہ کے ذریعے پروردگار نے میری مدد کی تھی, اسی طرح کے امامہ باندھنے والے ملائکہ ہیں. اور اس دن کی یاد کے طور پر کیونکہ بہترین دن ہے، پیغمبر اسلام اس طرح سے اپنا ایک جانشین اور جو علم میں کائنات میں سب سے افضل ترین تھا پیغمبر کے بعد، اس کو اپنا جانشین مقرر کیا تھا، یہی وجہ ہے کہ اس دن کی یادگار کے طور پر عوامہ کی جو باقاعدہ پہنانے کی ایک تقریب ایران کے اندر جو ہے مختلف مدارس میں منعقد ہوتی ہے، جس میں علماء کرام مختلف طالب علموں کو جو پہلی دفعہ عمامہ باندھ رہے ہوتے ہیں اپنی تعلیم کے کسی مرحلے میں کامیابی حاصل کرنے کے بعد، ان کو باقاعدہ آیت اللہ حضرات اسی طرح سے عمامہ پہناتے ہیں. یہ جو آپ کے سامنے اس وقت الٹے ہاتھ پہ آیت اللہ ناصر مکارم شیرازی ہیں، دائیں ہاتھ پہ آیت اللہ صافی گل پائیگانی ہیں، اور نیچے جو ہیں آیت اللہ تقی مصباح یزدی، اور اسی طریقے سے آیت اللہ نوری حمدانی اور مختلف علماء، اس طرح سے تقریبات جو ہے منعقد ہوتی ہیں. اچھا، عید غدیر کے دن میدان غدیر میں باقاعدہ قصیدہ خوانی بھی ہوئی، جو ابھی تھوڑی دیر بعد آپ اس مدرسے کے اندر بھی ہوگی. اور تمام مومنین بھی اس کام کو انجام دیتے ہیں، اور باقاعدہ پیغمبر اسلام کے ایک صحابی حسان ابن ثابت نے باقاعدہ اجازت آ کے طلب کی کہ میں اس موقع پر ایک قصیدہ کہنا چاہتا ہوں. پیغمبر اسلام نے حسان کو جو ہے وہ اجازت دے دی، اور اس وقت حسان نے ایک قصیدہ اس جگہ پر پڑھا. پیغمبر اسلام نے اس طرح سے اجازتی کہا کہ حسان اللہ کے نام اور اس کی برکت کے ساتھ پڑھو. حسان ایک بلند ترین جگہ کے اوپر چلے گئے، مجمع چاروں طرف حسان کی اکٹھا ہو گیا اور ایک جشن کا سا سما بن گیا. اس کے بعد وہاں پر ایک پورا قصیدہ جو ہے پڑھا گیا. پیغمبر اسلام نے اس قصیدے کو پسند فرمایا اور کہا کہ اے حسان، بڑا اہم جملہ تھا، اے حسان جب تک تم اپنی زبان سے ہمارا دفاع کرتے رہو گے تب تک روح القدس تمہاری تائید کرتا رہے گا. جب تک تم اپنی زبان سے ہمارا دفاع کرتے رہو، بڑا بلیغ جملہ پیغمبر نے ارشاد فرمایا تھا، کہ اس کے آگے چل کر پتہ چلا کہ پیغمبر نے اس جملے کو کیوں ارشاد فرمایا تھا، کہ وہ پیغمبر مستقبل کی باتیں بھی دیکھ رہے تھے جو بھی آگے چل کر آئیں. اچھا، اب اس وقت جبرائیل انسانی شکل میں مجمع کے درمیان موجود تھے اور لوگوں کو منع کر رہے تھے کہ خبردار اپنے اس عہد و پیمان کو توڑنا دینا جو تم نے پیغمبر کے ساتھ کیا. اس وقت حضرت عمر نے رسول خدا کے پاس آئے اور کہا کہ یا رسول اللہ، آپ اس مرد کی باتیں سن رہے ہیں، کیا کہہ رہا ہے؟ پیغمبر نے کہا کہ تمہیں پتہ ہے کہ یہ مرد کون ہے؟ انہوں نے کہا نہیں. کہا یہ روح الامین جبریل ہیں، اور دیکھو تم اپنے ایمان کی حفاظت کرنا، کہیں کوئی عہد شکنی نہ کر دینا، اگر تم نے ایسا کیا تو خدا اور اس کے رسول تم سے بیزار ہو جائیں گے. پیغمبر نے سختی کے ساتھ اس حکم کو ارشاد فرمایا. اور اس کے بعد تیسرے دن کا جب اختتام ہوا، جب تین دن وہاں پر تمام رسومات ہو گئی ہیں میدان غدیر میں، تو ایک بڑا عجیب و غریب وہاں پر واقعہ ہوا. حارث بن نعمان فہری اپنے 12 ساتھیوں کے ساتھ پیغمبر کے پاس آیا اور کہا میں آپ سے تین سوالات کرنا چاہتا ہوں. تین سوالات، ایک تو یہ کہ من کنتو مولاہو کا اعلان اللہ کی طرف سے ہے یا آپ نے اپنی ذاتی حیثیت میں دیا؟ دیکھیے، ایک تو اس نظریے کا ابطال بھی یہاں سے ہو جاتا ہے کہ ذرا سا بھی اگر یہ لوگ اس بات کو درک کر لیتے اور قرآن کی آیت سے بھی واقف ہوتے، ما ينطقو عن الہوا ان ہوا الا وحی یوحا، کہ رسول اپنے خواہش نفس سے کوئی بات نہیں کرتا، وہ تو جو کچھ کہتا ہے وحی الہی اور حکم خدا ہوا کرتا. تو وہی سوال آ کے اس نے کیا کہ آپ نے ذاتی حیثیت میں کیا ہے یا خدا کی طرف سے؟ پیغمبر اسلام نے کہا میں اپنا کوئی حکم ذاتی حیثیت میں نہیں کرتا، جو کچھ ہوتا ہے میں اجازت کے بغیر خدا کی کوئی اعلان نہیں کرتا ہوں. حارث نے کہا کہ اے خدا، اب آسمان کی طرف دیکھا اس نے، اے خدا محمد نے جو کچھ بیان کیا صلی اللہ علیہ وآلہ وسلم، اگر یہ بات حق ہے جو انہوں نے بیان کی ہے، تو مجھ پر آسمان سے اس وقت ایک پتھر آیا یا کوئی دردناک عذاب آیا. اسی وقت آسمان سے ایک پتھر آیا جو اس کے سر سے ہوتا ہوا نیچے سے جسم کے خارج ہو گیا، اور اسی کا وہیں پر کام تمام ہو گیا. اسی وقت ایک آیت نازل ہوئی، سأل سائل بعذاب واقع للکافرین لیس لہ دافع، اس ایک عذاب مانگنے والے نے عذاب مانگا اور کافروں کے لیے اس عذاب کو دفع کرنے والا کوئی نہیں، کوئی کافروں پر اس عذاب کو دفع نہیں کر سکتا. اچھا، جب ایک دفعہ میں نے اس آیت کی تفسیر ایک مشہور مسلمان مفسر کے ترجمہ قرآن کے اندر پڑھی، تو یہاں اس کی تفسیروں نے یہ لکھی ہوئی تھی، اس واقعے کا کہیں ذکر نہیں کیا تھا، بلکہ لکھا ہوتا ظاہر ہے جب انسان کو عذاب مانگے گا تو عذاب تو آئے گا ہی، نہیں مانگے گا تو نہیں آئے گا. یہ والی تفسیر لکھ کے بس اس سے اپنی جان چھڑا لی اور پورے واقعے کو نقل نہیں کیا. اور وہ من ماتا ولم یعرف والی جو حدیث ہے کہ جو اپنے زمانے کے امام کو نہ پہچانے وہ مر جائے گا تو کفر کی موت مرے گا یا جاہلیت کی موت مرے گا. تو ایک مشہور عالم دین نے اس کا جواب یوں لکھا تھا کہ ظاہر ہے اگر کسی زمانے میں کوئی امام ہوگا تو پہچانا جائے گا، نہیں ہوگا تو نہیں پہچانا جائے گا. فقط واللہ عالم، بس یہ لکھا. بہت مشہور عالم دین کی بات بتا رہا ہوں مسلمانوں کے. تو بہرحال اس قسم کی باتیں جب کوئی نہیں ہوتی، دلائل وغیرہ نہیں ہوتے، تو پھر انسان اس طرح کی باتوں کا سہارا لیتا. اچھا، اب یہاں تک کہ جب یہ سورہ معارج کی آیات نازل ہو گئی اور یہاں پہ کافر کا لفظ بھی آ گیا، اس کا معنی یہ ہوئے کہ اگر کسی نے اعلانے، یعنی کوئی عام حکم نہیں بھائی، اتنا خطرناک حکم تھا کہ فوراً، یعنی اس کا نتیجہ اتنا خطرناک تھا کہ فوراً عذاب آیا. اور کافر کے لفظ سے یہ اشارہ بھی کر دیا گیا کہ جو اس حکم کو نہیں مانے گا اس کا انجام کافروں والا ہی ہوگا. پیغمبر اسلام نے کہا سب لوگوں سے مخاطب کر کے اس واقعے کے بعد، تم سب لوگوں نے دیکھ لیا اور سن لیا ہے؟ سب نے اقرار کیا ہاں پیغمبر ہم نے سن لیا اور دیکھ لیا. تو اب اس کے بعد خیر یہ واقعہ اختتام پذیر ہوا اور یہ دن ایام ولایت کے نام سے لوگوں کے ذہنوں میں بیٹھ گئے. سب نے آ کر پیغمبر اسلام سے خداحافظی کی اور اپنے اپنے ملکوں اور شہروں اور علاقوں کا رخ کیا، اور پیغمبر اسلام نے بھی اس کے بعد پھر مدینے کا رخ کیا. اچھا، اب یہ جو 3 دن کی تاخیر ہو گئی تھی، اس زمانے میں بھی کیلکولیٹڈ ڈیز ہوتے تھے، اگر چلو اونٹوں اور اس کے اوپر قافلوں میں سفر کرتے تھے، لیکن لوگ اپنے حاجیوں کا مختلف علاقوں میں شہر سے باہر نکل کر استقبال کے لیے آ جاتے تھے کہ وہ لوگ اب پہنچنے والے ہوں. 1 دن گزر گیا، 2 دن گزر گئے، 3 دن گزر گئے. آپ سوچیں کہ کسی ہمارے حاجی کی فلائٹ وہاں سے چل پڑی ہو اور یہاں پر پہنچ نہ رہی ہو اور 3 دن تک کوئی اطلاع نہیں آئے. کوئی زمانے میں تو اس طرح کے کمیونیکیشن کے ذرائع نہیں تھے. لوگوں نفسیاتی طور پر اتنے زیادہ لوگ جو ہے وہ ہو چکے تھے، ایک لحاظ سے پریشان بھی تھے کہ جب کوئی سوچے کہ 3 دن بعد کوئی فلائٹ پہنچے تو سب سے پہلے لوگ سے یہ سوال کریں گے نا، بھائی کیا ہوا تھا ان 3 دنوں میں، اتنے تاخیر کا سبب کیا ہوا. لوگوں نے پوری تفصیل کے ساتھ وہ واقعہ سنایا کہ تاخیر کا سبب یہ ہوا. پورا پھر واقعہ غدیر کو لوگوں نے تفصیل کے ساتھ بیان کر دیا اور اس طرح سے تمام علاقوں، تمام قبیلوں، تمام ملکوں اور تمام شہروں میں یہ اعلان غدیر ہر جگہ پہنچ گیا. البتہ یہ واقعہ اتنا سادہ سا نہیں رہا اور اتنا سادہ نہیں تھا کہ منافقین اور شیاطین اس کو آرام کے ساتھ ہضم کر لیتے. غدیر کے دن تمام شیاطین اور منافقین میں ایک صف ماتم بچھ گیا. منافقین کے اوپر غموں کے پہاڑ ٹوٹ پڑے اور سب کی امیدوں کے اوپر پانی پھر گیا. اور ابلیس، شیاطین اور منافقین جو تھے وہ سمجھ گئے کہ اگر اس رسول کے اس حکم پر عمل ہو گیا تو مسلمانوں کو گمراہ کرنے کا سارا رستہ ہی بند ہو جائے گا. وہ سب یہ اعلان سن کر سخت غمزدہ ہو گئے اور بلند آواز سے تمام شیاطین جو ہیں فریادیں کرنے لگے. اور یہ اعلان سن کر اس اعلان کو سن کر ابلیس نے ایک زوردار چیخ ماری. ابلیس کی چیخیں میدان غدیر کے اندر کئی چیخوں کا تذکرہ ہوا روایات کے اندر. ہمارے 5ویں امام محمد باقر علیہ الصلوۃ والسلام فرماتے ہیں کہ ابلیس نے 4 مرتبہ جو ہے وہ فریاد جو ہے بلند کی. پہلی فریاد تو اس وقت بلند اس نے کی کہ جب خدا کی طرف سے اس پر لعنت کی گئی. دوسری دفعہ اس وقت اس نے چیخ ماری کہ جب آسمان سے زمین پر اس کو بھیجا گیا. تیسری چیخ اس کی اس وقت ہے روایات کے اندر کہ جب پیغمبر اسلام کو مبعوث با رسالت کیا گیا. اور چوتھی اس غدیر خم کے اس اعلان سننے کے بعد شیطان نے ایک زوردار چیخ ماری جب مولا کو جانشین بنایا گیا. اور ایک روایت میں ایک اور مقام بھی کہ جب سورہ الحمد نازل ہوا اس وقت بھی شیطان کی ایک چیخ کا تذکرہ. 5ویں امام یہ فرماتے ہیں کہ جب پیغمبر اسلام نے امیر المومنین کے ہاتھ کو اپنے ہاتھ میں لیا اور جس وقت من کنتم مولا ہو کہا، ابلیس کے گروہ کے جتنے بھی بڑے بڑے شیاطین تھے سارے اس کے پاس جمع ہو گئے اور کہا کہ آپ نے تو تم نے تو یہ کہا تھا کہ پیغمبر اسلام کی رحلت کے بعد یہ تمام صحابہ متفرق ہو جائیں گے، लेकिन पैगंबर ने तो इतना जामे प्रोग्राम दे दिया है कि एक जानशीन के बाद दूसरा जानशीन आकर जगह ले लेगा। इबलीस ने कहा जाओ जाओ, इनमें से अक्सर ने मुझसे वादा कर लिया है कि रसूल की किसी बात का इकरार नहीं करेंगे और मुझसे किए गए वादे से पीछे नहीं हटेंगे। मुनाफिकीन शैतान से बाकायदा वादा कर चुके थे कि हम पैगंबर इस्लाम के इस कौल इकरार को नहीं मानेंगे और उनसे जो है उनकी किसी बात को नहीं मानेंगे और जो इबलीस से जो वादा किया उसको पूरा करेंगे। बिहारुल अनवार की 37वीं जिल्द के अंदर बाकायदा ये सब रिवायात मौजूद है और किताब अवालिम की 3री जिल्द में भी इसकी पूरी तफसील। और पांचवें इमामी जुमला इरशाद फरमाते हैं कि जैसे ही अमीरुल मोमिनीन का हाथ पैगंबर ने अपने हाथ में लिया उस वक्त शैतान की एक जोरदार चीख आई और तमाम खुश्की और तरी के जितने भी शयातीन थे सब ने उसको आकर घेर लिया और कहा कि आका तुम किस मुश्किल में गिरफ्तार हो, हमने कभी इतनी भयानक चीख की आवाज नहीं सुनी। तो शैतान ने कहा कि पैगंबर ने वो काम अंजाम दे दिया है कि अगर ये नतीजा बख्श हो गया तो कोई खुदा की नाफरमानी नहीं करेगा। अब शयातीन ने कहा कि ऐ हमारे आका, तुमने तो बड़े बड़े अफराद को गुमराह कर दिया, तुम्हारे लिए गुमराह करना कौन सा मुश्किल बात। अच्छा, उस वक्त शयातीन मुनाफिकीन की बातों की तरफ मुतवज्जे हुए जो उसी मैदान गदीर में ऐलान विलायत के बाद जो लोगों की मुनाफिकीन की जुबानों पर जो बातें आई थी वो शैतान वो जाकर सुनने लगे। मुनाफिकीन आपस में कह रहे थे कि ये जो कुछ भी रसूल कह रहे हैं ना ये अपनी ख्वाहिश नफ्स से बात कर रहे हैं, ये खुदा का हुक्म नहीं। और एक मशहूर मुनाफिक ने तो यहां तक बात कही कि तुम देख रहे हो इस रसूल को कि इसकी आंखें दाएं बाएं कैसे हरकत कर रही। और बाकायदा उस मौके पर गदीर के दिन मुनाफिकीन ने तौहीन रिसालत पैगंबर की शान में बहुत गलत गलत जुमले कहे और उनकी इन बातों सुनने के बाद इबलीस ने उसके बाद एक खुशी का एक नारा बुलंद किया, कहा कि आदम ने तो अपने अहद को तोड़ा था, यानी तरके औला आदम से हुआ था मगर खुदा के मुनकर नहीं हुए थे, लेकिन इन्होंने तो अपने अहदो पैमान को भी तोड़ दिया और पैगंबर ही के मुनकर हो गए। और फिर कुछ ही अरसा जब गुजरा है और पैगंबर इस्लाम की रहलत हुई है और लोगों ने फिर पैगंबर इस्लाम की रहलत के बाद अमीरुल मोमिनीन को छोड़कर किसी और को अपना वाली बनाया, तो इबलीस ने रिवायात में मिलता है कि बादशाहत का ताज अपने सर पर रखा और एक मेंबर बनाकर बैठा और तमाम शयातीन को उसने पूरी दुनिया के जमा किया और कहा कि आज खुशी मनाओ, इसलिए कि जब तक इमाम कयाम नहीं करेगा उस वक्त तक अब खुदा की इताअत हो नहीं सकती। ये बाकायदा रिवायत के जुमले रोज़ा काफी की हदीस नंबर 542 है जो मैंने अभी आपके सामने आपकी खिदमत में पेश की। अब उलामा फरमाते हैं कि दो तरह के अहतमान है जो उसने शैतान ने बात कही थी कि जब तक इमाम कयाम ना करेगा इससे मुराद या तो इमाम बरहक है जब तक वो कयाम ना करे, या ये कि इससे मुराद इमाम जमाना अलैहिस्सलाम का कयाम है कि जब तक वो कयाम ना करे जब तक कि खुदा की अब इताअत हो नहीं सकेगी। और एक और रिवायत में हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं जिसमें हमारे लिए भी खतरे की घंटी, वो क्या है, शैतान की तीन चीखों का तस्करा गदीर के दिन। एक तो जब पैगंबर इस्लाम ने ऐलान विलायत किया तो शैतान की चीख की आवाज आई, सब जमा हो गए, लोगों ने जो उसके शयातीन थे आकर पूछा कि आपने क्यों ऐसी चीख मारी, कहने लगा वाय हो तुम पर, आज का दिन तो ईसा के दिन की मानी, यानी हजरत ईसा ने जब शमून को अपना जो है जानशीन मुकर्रर किया था। फिर उसके बाद फिर शैतान ने एक जोरदार चीख मारी, शयातीन फिर जमा हो गए, कहा कि अब क्या बात हो गई, कहा आज खुदा ने मेरे कौल के लिए एक आयत को नाजिल कर दिया जो सूरह सबा की आयत है, वलकद सद्दका अलैहिम इबलीस वन्नहु फत्तबाउहु इल्ला फरीकम मिनल मुमिनीन, कि आज उन पर इबलीस ने अपने गुमान को सच कर दिखाया और मोमिनीन के ग्रोह के अलावा सब लोगों ने इबलीस की ताबेदारी। उसके बाद इबलीस ने आसमान की तरफ देखा और कहा कि खुदा की इज्जत और जलाल की कसम मैं हिदायत याफ्ता जो ग्रोह है उसको गुमराहों के ग्रोह के साथ मिला दूंगा, यानी मैं इनके असहाब को भी रसूल और आइमा जो अमीरुल मोमिनीन के असहाब है उनको गुमराह कर दूंगा। अच्छा, पैगंबर इस्लाम जो इस वक्त शैतान के तमाम प्रोग्राम से वाकिफ थे फौरन पैगंबर इस्लाम ने एक और आयत की तिलावत की, इन्ना इबादी लैसा लका अलैहिम सुल्तान, کہ میرے بندوں پر تیرا کوئی اختیار نہیں چلے. شیطان نے پھر ایک زوردار چیخ ماری, گروہ پھر جمع ہو گیا اور کہا کہ خدا کی قسم میں علی کے اصحاب پر تو تسلط نہیں رکھتا ہوں, لیکن میں بھی خدا کی عزت و جلال کی قسم کھاتا ہوں کہ میں گناہوں کو علی کے شیعوں کے سامنے اچھا بنا کر پیش کر لوں گا, تاکہ میں ان کا ارتکاب کروا کر تیری بارگاہ میں علی کے شیعوں کو مبغوض کر سکوں, ان کو عذاب دلوا سکوں. بہار الانوار کی جلد نمبر 37. یہ اب یہ سوچ لیجیے کہ گناہوں کا ارتکاب شیطان کے مشن کو کامیاب کر دے گا. اس نے کہا تھا کہ ٹھیک ہے میں علی کے مخلص اصحاب کے اوپر تو تسلط نہیں رکھتا ہوں, لیکن میں گناہوں کو اچھا بنا کر علی کے شیعوں کے سامنے ضرور پیش کروں گا اور ان سے ارتکاب کرواؤں. تو اب آپ کو فوراً کبھی کوئی ایسا موقع آ جائے زندگی کے اندر تو شیطان کی اس بات کو, اب اگر ہم نے اس کام کو کیا تو گویا شیطان کے اس مقصد کو ہم پورا کر دیں گے, اور میدان غدیر ان کے اندر جو واقعہ پیش آیا تھا اس کے نتیجے کے برخلاف عمل کریں. تو بہرحال اچھا اب بحر الانوار کی 37 جلد کے اندر ہے پورا واقعہ. اچھا غدیر کے دن شیطان ایک خوبصورت بوڑھے کی شکل میں رسول خدا کے پاس آئے, اور پیغمبر کے پاس آ کر شیطان نے طنز کیا اور کہا کہ اے محمد صلی اللہ علیہ وآلہ وسلم, کتنے کم افراد ہیں جو آپ کی گفتگو کے مطابق واقعی طور پر آپ کی بیعت کرنے والے ہیں, کتنے کم. اچھا پھر پیغمبر اسلام نے حلال و حرام سے متعلق بھی خطبہ غدیر کے اندر بہت کچھ گفتگو فرمائی ہے اور احساس دلایا ہے کہ اس میں کوئی رد و بدل نہ کریں, اور خدا اور اس کی حجتوں نے جو کچھ بیان کر دیا بس حکم خدا کو وہیں ترک رکھیں, اس کے مطابق عمل کریں. اور پیغمبر اسلام نے غدیر سے ریلیٹڈ جتنے بھی یہ گفتگو ہوئی ہیں اس میں امر بالمعروف اور نہی عن المنکر پر خاص طور پر زور دیا ہے, اور پیغمبر نے جملہ ارشاد فرمایا کہ میں اس بات کو تکرار کے ساتھ کہتا ہوں, بار بار کہتا ہوں, تکرار کے ساتھ کہتا ہوں کہ امر بالمعروف اور نہی عن المنکر کو ترک نہ کرنا. دیکھیے بہت اہم ترین خطبہ غدیر کے اندر صرف یہ کہ قصیدہ خوانی والا صرف پہلو نہیں بلکہ اس کے اندر ذمہ داریاں بھی بتائی گئیں. باقاعدہ خطبہ غدیر میں جو موضوعات اور کلمات کی جو تعداد ہے وہ بھی علماء نے پوری ریسرچ کے ساتھ لکھی ہے, کیلکولیٹ کی خدائی صفات پر 110 جملے پیغمبر نے اس خطبے کے اندر ارشاد فرمائے ہیں. اس کے علاوہ ولایت امیر المومنین علیہ السلام پر 50 جملے ارشاد فرمائے ہیں, اور امام ولایت ائمہ علیہ السلام پر 10 جملے ارشاد فرمائے ہیں. اس کے علاوہ امام زمانے کی حکومت کے متعلق 20 جملے ارشاد فرمائے ہیں, حلال و حرام کے متعلق بھی 20 جملے ارشاد فرمائے ہیں, کلمہ ائمہ یعنی ائمہ کا جو کلمہ ہے یہ تقریباً 10 جملے اس متعلق ارشاد فرمائے ہیں, مہدی جو امام زمانہ کا لقب ہے 4 جملے اس متعلق ارشاد فرمائے ہیں, اس کے علاوہ فضائل امیر المومنین پر 20 جملے ہیں. اسی طرح سے 50 سے زائد آیت قرآنی جو شاہد اور تفسیر کے طور پر اور تشریح کے طور پر پیغمبر اسلام نے جو اس خطبے کے اندر, وہ 50 سے زائد ایسی آیتیں ہیں جو پیش کی ہیں. اور خود غدیر خم کے اس پس منظر میں واقع غدیر کے تقریباً 10 آیات قرآنی تو 10 سے زائد آیت قرآنی تو نازل ہوئی, ایک آدھ آیت صرف سے صرف لوگ واقف ہیں لیکن 10 سے زائد آیتیں کم سے کم غدیر خم کے پس منظر میں نازل ہوئی. اچھا اب ایک سوال یہ ہے, تھوڑی سی بات اس متعلق بھی ہو جائے, بس تھوڑی سی دیر رہ گئی ہے اور ظاہر ہے کہ آپ اتنے ایسے ایسے پروگرام دیکھ لیتی ہیں جو 2-2 گھنٹے کے ہوتے ہیں, تو اگر ہمارے آقا و مولا کے لیے کہ 2 گھنٹے کا اس طرح کا پروگرام مستقل آپ کو اٹینڈ کرنا پڑ جائے تو میرا خیال ہے اتنا پریشان نہیں ہونا ہے. اللہ حافظ. اچھا پیغمبر اسلام نے آخر بیعت کیوں لی, کیا ضرورت تھی الگ سے بیعت لینے کی؟ دیکھیں پیغمبر نے اس سے پہلے بھی تو کتنے سارے احکامات دیے, بس احکام آتے تھے, نسل رسول ہوتی تھی, لوگ ویسے ہی مانتے تھے, لیکن پیغمبر جانتے تھے کہ اس بیعت کو آنے والے دنوں میں سقیفہ کی بیعت کے مقابلے میں آ کر اس کو باطل کرنا, تاکہ جب لوگ بیعت توڑ کر کسی نئی بیعت کو اختیار کریں تو ان کا وہیں پر ابطال ہو جائے, کہ یہ وہی شخص ہے جو کچھ ایام پہلے حکم خدا اور رسول پر امیر المومنین کی بیعت کر چکا ہے اور اب یہ بیعت شکنی کرنے جا رہا ہے. دیکھیں دیگر بیعتیں بھی جو ہوئی ہیں وہ الگ نوعیت کی تھیں, اس میں فقط چند افراد تھے, जो ये आपस में एक दूसरे का इंतखाब कर रहे थे, ये अपनी बनाई हुई शूरा के जरिए इंतखाब हो रहा था। लेकिन इस बैत में और दीगर बैतों के अंदर जमीन और आसमान का फर्क। अब एक सवाल है बस, वैसे तो इतना बड़ा मौजू था गदीर का, लेकिन एक सवाल कि इतने दिमागों में आता है 1,20,000 सहाबा का मजमा, इतने वाज़े ऐलान के बाद लोगों ने बैत शिकनी क्यों की? बहुत अहम सवाल। देखिए कैसे मुमकिन है, लोग अक्सर मोतरजीन ये सवाल करते हैं कि 1,20,000 सहाबा का मजमा हो, इतनी बड़ी तादाद में लोगों ने हदीस गदीर सुनी हो और सकीफा में कोई एतराज ना करेंगे, कैसे मुमकिन? तो देखिए पहली बात तो यह है कि लोगों ने जो कुछ भी अमल किया वो एक अलग तरफ एक बात रही, इसका भी जवाब आ जाएगा, लेकिन ये बात एक तयशुदा एक कन्फर्म वाकया है जिसका आज तक कभी किसी ने कोई इनकार नहीं किया। तमाम तफासीर में, तमाम इल्म कलाम की किताबों में, तमाम अदबियात में, तमाम तारीख में, अहादीस के तमाम शिया और सुन्नी जखीरों में इस वाकये की तफसीलात से तमाम किताबें भरी पड़ी। खुद इमाम नसाई उन्होंने 250 वास्तों के साथ इस वाकये गदीर को नकल किया, तो इसके वाक़े होने में तो कोई शक व शुबा नहीं। हाँ, वो सवाल अलबत्ता अपनी जगह रहता है कि लोगों ने फिर खामोशी क्यों अख्तियार। तो पहली बात तो ये कि पैगंबर इस्लाम के जितने भी मुखलिस असहाब थे सब लोगों ने खामोशी अख्तियार नहीं की थी, बल्कि बाज़ अफराद तो बाकायदा बोले थे, उन्होंने एतराज किया था। हजरत सलमान ने, हजरत मिकदाद ने, तलहा ने और जुबैर ने भी, और बाकायदा हजरत जुबैर ने तो सकीफा के सरदारों पर तलवार तक खींच ली थी, यानी ऐसा नहीं था कि सब लोग मान गए। अच्छा, बाद अफराद जो और जो नहीं माने थे, कुछ ऐसी उनके ख्याल में कुछ मसलहतें थी या वो खून खराबे से गुरेज करना चाहते थे, कुछ लोग इस वजह से बाद में इस चक्कर में नहीं पड़े और अपने आप को एक लिहाज से गैर जानबदार उन्होंने कर लिया। बाज अफराद जो थे वो बाज धमकियों की वजह से खौफजदा थे, उस वजह से खामोश हो गए, हर आदमी धमकी को जो है वो बर्दाश्त नहीं कर सकता। कुछ अफराद को कुछ फायदे मुस्तकबिल में मिलने वाले थे और अमीरुल मोमिनीन की शख्सियत और किरदार से वाकिफ थे कि ये तो कोई सभी फायदा हमें मिलेगा नहीं, इनकी अदालत से हम वाकिफ हैं, हमें तो कुछ मिलने मिलाने वाला है नहीं इनके बाद। तो जहां कहीं उनको ज्यादा बेहतर सूरत हाल नजर आ रही थी उसकी तरफ जा रहे थे। उलमा फरमाते बाज इतने सादा लह थे कि उनको समझ में ही नहीं आ रहा था कि हम क्या करें। गांव देहात वाले उस जमाने में अरब होते थे इंतहाई सादा लह, यानी अभी भी आप देखें गांव देहात में जब इलेक्शन होते हैं तो उनको ये भी नहीं पता होता उसका उम्मीदवार का नाम भी नहीं पता होता किसको वोट देने जा रहे हैं। हाँ, आजकल के दौर में जो इतना जमाना तरक्की कर चुका है और वो कहते हैं कि जनाब अच्छा वो फलां निशान के ऊपर और ऊंट गाड़ी पर और फलां फल के ऊपर और सेब पर और मेज पर और कलम पर किसी को जाकर निशान दे के वहां स्टैंप लगा दें। तो इसी तरह से उस जमाने में भी इतने सादा लह होते थे। अच्छा, बाज ऐसे थे कि जो बाकायदा इनकारी थे और अमीरुल मोमिनीन से बाकायदा कीना और दुश्मनी रखते थे। कितने ही काफिर और मुशरिक रिश्तेदारों को उनके मुख्तलिफ जंगों में अमीरुल मोमिनीन कत्ल कर चुके थे। अरबों का कीना तो बहुत मशहूर है ना, तो ये वाली बहुत थी उनके अंदर दुश्मनी, इस वजह से भी इनकार किया। बाज इतने ज्यादा नादान और जाहिल थे, हैरानगी होगी आपको सुनकर, लेकिन उलमा ने लिखा है हवालों के साथ कि वो समझते थे कि हजरत अबू बकर ही हजरत अली जिनकी हम बैत कर रहे हैं ये अली हैं। और बाकायदा अबू जाफर अल अस्काफी जिनकी किताब अल मियार वल मुवाज़ना उसके अंदर उन्होंने बाकायदा इस बात को लिखा है कि उस जमाने के लोगों की जहल और नादानी का सबूत इससे आप अंदाजा लगाइए कि वो इस तरह से इन असहाब को पहचानते थे और ये नाम लेकर मुखातिब करते थे, अली इब्ने खत्ताब, उमर इब्ने अबी कहाफा, उस्मान इब्ने अबी तालिब और अबू बकर इब्ने अफान, उन सबके नाम और बंदियतें बदल के, उनको ये नहीं पता था कि हम किससे मुखातिब। तो उस जमाने की एक ये भी वजह थी कि ऐसे अफराद और बाकायदा बैत लेने के लिए बाद में अरबों के ग्रोह को खतीर रकम जो है वो दे के भेजा गया था, जो कि लालच में बहुत सारे अफराद नई बैत को कबूल कर ले, और कहा था कि जो पैसे से कबूल कर ले वो पैसा ले और जो पैसे वो कबूल ना करे तो फिर जो है उसके लिए डंडे को तैयार रखें, उसकी मार वगैरह लगाएं। शेख मुफीद ने किताब जमल में और शरह असूल काफी में मोहम्मद सालेह मज़ंदरानी ने बाकायदा इस बात को बयान किया। और कुछ लोग इस्लाम में जाहिर के मफादात की पासदारी के लिए भी दाखिल हुए थे साजिशों के तहत माल गनीमत के लालच में। बहुत से आपको पढ़ती हैं आप किताबों में कि पूरे पूरे कबीले मुसलमान हो जाते थे, तो हैरानगी होती है कि पूरा कबीला कैसे मुसलमान, भाई कुछ लोग मुतासर हो गए, बहुत से लोग मुतासर नहीं, पूरा कबीला कैसे? तो पूरे कबीले में मुसलमान हो जाते थे लेकिन दिल से कायल नहीं होते थे। क्योंकि कबीले को छोड़ने के मायने ये होते थे कि जैसे कोई भेड़ जो है वो भेड़ियों के गल्ले में उसको छोड़ दिया जाए, यानी अगर कोई शख्स कबीले से हट जाए अगर, तो उसको अकेला पाकर लोग उसके मालो असबाब लूटते थे और उसे कत्ल कर देते। कबीले के साथ साथ रहना जरूरी है। पूरे ने ज्यादातर लोगों ने या सरदार ने कबूल कर लिया तो पूरे का पूरा कबीला भी मुसलमान हो गया, लेकिन दिल से मुसलमान नहीं थे। तो इस तरह के भी बहुत सारे अफराद ऐसे थे कि जो इस तरह के थे कि जो के बाद में इनकारी हो गए, और बाद ओहदों के लालच में थे। कुछ तो आपको पता है कि फतेह मक्का के बाद इस्लाम के कितने वो अफराद की जिन्होंने इस्लाम के खिलाफ तलवार चलाई थी, अचानक से वो मुसलमान हो गए अबू सुफयान वगैरह की तरह से, और कितने इस किस्म के अफराद भी मौजूद थे। तो बहर इस्लामी माशरे की बहुत बड़ी मुसीबत जिसे कहा जाए मुश्किल, एक निफाक और मुनाफिकीन की सूरत में वो उस वक्त उस जमाने में मौजूद थी। और उलमा ने जो बाकायदा जिन्होंने कुरान पर काम किया, उन्होंने एक बात को लिखा है कि अगर कुरानी आयात की हम तरतीब का जायजा लें तो मुनाफिकीन के बारे में अक्सर आयात पैगंबर इस्लाम के हयात ज़ाहिरी के आखिरी जमाने की, आखिरी जमाने में सारी मुनाफिकीन के मुतालिक आयात है। यही वजह है कि आखिरी पैगंबर इस्लाम के इस हज के वाक़े के बाद मुनाफिकीन ने आपस में बाकायदा एग्रीमेंट किया, साइन किया था कि, और इस्लाम के खिलाफ एक दकीक और पेचीदा साजिश भी तैयार की थी, जो कि अभी आज तो हमारा इसका मौजू जो है वो नहीं होगा। अच्छा, अब ये जो हुआ था, ये तमाम चीजें इनकार विलायत जिन अफराद ने की थी उनके भयानक नतज भी सामने आने लगे कि जब बाकायदा अमीरुल मोमिनीन असहाब की जमात से कहा था किस किसने ये हदीस सुनी है वो खड़ा हो जाए, तो कुछ गुरोह खड़ा हो गया था जिसने गवाही दी थी और बाज ने गवाही नहीं दी, और उसके नतीजे में लाइलाज बीमारियों के अंदर जो है वो लोग मुब्तला हो गए। एक दफा किसी आलिम से किसी ने पूछा था, कुछ लोगों ने इसको फेसबुक वगैरह पर सातवें इमाम के नाम से मंसूब करके भी डाला हुआ है, लेकिन वो पता नहीं कि सातवें इमाम ने कहा भी था या नहीं, कि पैगंबर इस्लाम ने क्यों कहा था कि कुल्लोना मोहम्मद सब आइमा के लिए, 14 के 14 के लिए बात क्यों नहीं कह दी थी कि सबके सब अली। तो उन आलिम ने ये बात कही कि लोगों से गदीर का एक अली तो बर्दाश्त नहीं हो, तो 14 अली किस तरह से बर्दाश्त हो जाती। तो बहरहाल लोगों ने इस तरह से बाद में बाकायदा इनकार किया कि अनस इब्ने मालिक जो एक सहाबी थे, बाकायदा वो खुद अपना मुंह को छुपा के फिरते थे, ऐसे बीमारी चेहरे के ऊपर हो गई थी कि हर वक्त चेहरे के ऊपर कपड़ा डाल के रखते थे। इब्ने कुतैबा ने अल मारिफ के अंदर और इब्ने अबिल हदीद ने शरह नजुल बलागा के अंदर उनका तस्करा किया। इसके अलावा एक और बरा बिन आजिब, ये भी अपने अंधे हो गए थे क्योंकि इन्होंने गवाही नहीं दी थी, और अर्जेउल मतालिब के अंदर बाकायदा ये बातें कि अपने चेहरे को छुपा कर फिरते थे। जैद इब्ने अरकम के मुतालिक भी कि वो भी इसी वजह से नाबीना हो गए थे। और जरीर इब्ने अब्दुल्ला बजली, ये भी गवाही को छुपाने के नतीजे में बाकायदा इतने ज्यादा उस तरफ गए कि इन्होंने माजल्ला उसके बाद जो है अमीरुल मोमिनीन पर लानत भी की और जाहिलियत और काफिर हो गए, यानी यहां तक इस बात का तस्करा है। तो देखिए, फकत सिर्फ यहां एक बात ये भी है, उलमा ने कही है कि सिर्फ तारीफें करने से देखिए काम नहीं चलता, सिर्फ कसीदा गोई से काम नहीं चलता। बख्शन बख्शन या अली, बहुत सारे लोगों ने उस मौके पर बात कही थी, लोग कहते हैं मुबारक हो मुबारक मुबारक के मायनों में नहीं, वाह वाह या अली वाह वाह, जो आजकल भी हमारे यहां होता है कि सिर्फ वाह वाह करें और तामीले हैं काम ना करें, तो उस जमाने के वाह वाह करने वालों जैसा अंजाम हो जाएगा। निजाशी जो शायर था, निजाशी, एक तो वो हबशा वाले निजाशी की बात नहीं, और एक शायर निजाशी था जो अमीरुल मोमिनीन की बहुत तारीफें किया करता था और कसीदे कहता था, लेकिन रमजान में जब इसने शराब पी तो बाकायदा अमीरुल मोमिनीन ने जायद कोड़े इसको लगवाए, एक तो रमजान में शराब पी इस वजह से। अभी जिनका तस्करा हुआ था जो रसूल की शान में शायरी करते थे इससे पहले, जबरदस्त कसीदा फानी की थी खुद मैदान गदीर में, लेकिन बाद में क्या हुआ, अंजाम सही नहीं हुआ, अपने कौल से फिर गए, और दूसरे लोगों ने तो फिर भी चौथे नंबर का खलीफा मान लिया, उन्होंने चौथे नंबर पे भी नहीं माना और उससे भी इनकारी हो गए। तो आपने देखा कि सिर्फ बहरहाल वाहवा करने से और सिर्फ कसीदे कहने से काम नहीं चलता, अगरचे ये भी बहुत अहम जिम्मेदारी, यानी जब ये कि यहां पर अभी फौरन बाद ही कुछ कसीदा फानी वगैरह आप लोग करेंगी, लेकिन तामीले अहकाम भी साथ साथ करनी, वरना दीगर लोगों का अंजाम जरूर मलूज खाते रखना चाहिए जो सिर्फ तारीफें करके दें। देखिए, बाद उलमा ने बिल्कुल सही मिसाल दी कि हम तबर्रुक और बरकत के लिए अपने इमाम को इमाम तो नहीं मानते कहीं, रसूल अल्लाह ने तो औला बित तसरुफ के माने में कहा था, बहुत सारी रिवायतों में कि ऐलान गदीर से पहले विलायत का ऐलान करने से पहले कहा था कि क्या मैं तुम्हारे नफ्सों पर तुमसे ज्यादा औलवियत नहीं रखता? सब लोगों ने कहा था हाँ या रसूलुल्लाह, अब रखते। फिर कहा था मन कुंतुम औला। तो इसका मतलब है पैगंबर ने पहले इकरार ले लिया था कि लोगों की जानों पर, मालों पर, नफ्सों के ऊपर अली औला बित्तसर्रुफ, जिस तरह से पैगंबर। अब मसलन अली कहें कि औरतों को पर्दा करना, अब जो तबर्रुक के लिए, सिर्फ बरकत के लिए अली को इमाम मानेगी, वो मजलिस भी करेगी, वो जश्न भी अपने घर के अंदर मुनक़िद करेगी, निजाशी की तरह से मसलन उनकी शान में कसीदा खानी भी करेगी, मगर पर्दे की बात नहीं मानेगी। लोग घरों में अपने जश्न करते हैं, इंतजाम करते हैं, शोरा को बुलाकर लाते हैं, खूब तारीफें करते हैं मौला की, और वही मौला जब जिसका आपके माल के ऊपर भी तसर्रुफ है, जब वो आपसे खुम्स का तकाजा करता है, तो वही मोमिन जो अभी तक जश्न में तारीफें कर रहा था, अब आए बाशाएं कर रहा है, अब जो है वो बहाने बना रहा है। देखिए पैगंबर इस्लाम ने औला बित तसर्रुफ के नाम के उनवान से मौला मानने को कहा था, फकत इजहार मोहब्बत का तकाजा नहीं किया था मैदान गदीर में, वो तो बहुत पहले हो चुका था, कुल्ला सलकुम अलैहि अजरन इल्लल मवद्दता फिल कुरबा, तो बहुत पहले की बात थी। सिर्फ यही नहीं था कि ऐलान जो मैदान गदीर है उसके अंदर सिर्फ मोहब्बत का इजहार आप आकर करें, इतने अहतमाम की दोबारा जरूरत नहीं थी, वो तो पहले बात हो चुकी थी। तो अली से इजहार मोहब्बत का जो तकाजा था मन कुंतो मौला का, वो मिजदाक नहीं था, बल्कि औला बित तसरुफ के मानों पर, यानी माल के ऊपर औला बित तसरुफ, जान के ऊपर औला बित तसरुफ, औलाद के ऊपर औला बित तसरुफ, यानी पूरी जिंदगी पर ये मौलायत हमारे मोहित है। इमाम जब मौजूद हो तो ये विलायत बराह रास्त होती है, और उनकी गैबत में फकीह जामो शराइत के जरिए इस विलायत का एक हिस्सा आप तक पहुंचता है। चाहे अख्तियारात में अख्तलाफ होगा, लेकिन विलायत फकी उसी विलायत का जुज और कंटिन्यूएशन, इसके अलग दलाइल हैं उलमा जो बयान करते हैं। तो देखिए वही मौला जो के लकब याफ्ता है बाब मदीनतुल इल्म, वो बार बार इल्म हासिल करने की ताकीद कर रहा, बार बार हम जश्न में उसी मौला के इल्म के कसीदे पढ़ रहे हैं, मगर इल्म हासिल करने के लिए कभी कोई कोशिश, कोई इकदाम नहीं करते। मसलन कहा जाता है लोगों लोग कि भाई बच्चों को अपने तालीम याफ्ता बनाना चाहिए, तो लोगों से आप पूछें तालीम याफ्ता बनाने के लिए क्या करें, वो कहेंगे भाई तालीमी इदारों में भेजें, स्कूलों में, कॉलेजों में, यूनिवर्सिटियों में, दुनियावी तालीम के लिए वहां भेजते हैं ना। अच्छा दीन के लिहाज से भी तालीम याफ्ता बनाना है इनको, अब इनको कहां भेजें? तो इसमें सब लोग आकर खामोश हो जाते हैं, भाई जब हर दुनियावी तालीम के लिए स्कूल, कॉलेज और यूनिवर्सिटी की जरूरत है, तो दीन की तालीम के लिए किसी मदरसे, किसी दीनी स्कूल, किसी दीनी यूनिवर्सिटी, किसी दीनी कॉलेज की जरूरत नहीं पेश आएगी जहां पर जाकर वो ये उलूम को हासिल करे? तो लोग वहां आकर खामोश हो जाते हैं। तो आप खुद बताइए कब इल्म हासिल करने के लिए हमने इकदाम किया? अभी कुछ ही अर्से पहले इंटरनेट वगैरह पे भी एक बड़े अच्छा एक नुक्ता नजर पेश किया कि अली, बगैर अली के तालीम कभी मुकम्मल नहीं हो सकती। यकीन ना है तो लफ्ज तालीम में से अली आप निकाल दें, बाकी सिर्फ तुम रह जाओगे, यानी इल्म उसमें से निकल जाएगा। तो दीनी तालीम के लिए मदारिस में भेजना पड़ेगा, तब ये लोग जाकर दीन का इल्म कुछ इनके पास आएगा, जिसका ट्रेंड हमारे यहाँ बिल्कुल नहीं है, और कुछ ऐसे हालात पैदा कर दिए गएंगे लोग और ज्यादा इससे एक खास साजिश के तहत के लोग और मुतनफिर होते जा रहे हैं। तो अब जो सिर्फ तबर्रुक के लिए मौला को मौला मानेगा, औला बित तसरुफ के मानों में नहीं मानेगा, तो क्या नतीजा होगा? कि वही मौला जब कोड़ा लेकर बेछिलकी की मछली बाजारों में बेचने वालों को मारता था कि ऐ मस्तशुदाओं की यादगारों को तुम क्यों बेच रहे हो, जो इस तरह से जो दाढ़ी मुंडवाने की पादाशें मस्क कर दी गई उनकी निशानियों को क्यों बेच रहे हो? तो हम कहेंगे कि मौला आप लाख हमें कोड़े मारे, हम खुद भी दाढ़ी मुंडेंगे और ढूंढ ढूंढ कर दाढ़ी मुंडे शोरा को कसीदा खानी के लिए बुलाएंगे जरूर गदीर के दिन, और उन्हीं से हम पढ़वाएंगे। तो हर बार अमरो नहीं, जब भी इंसान कभी करता है तो उसे अपनी सफाइयां जरूर पेश करना पड़ती हैं। देखिए मैं खुद भी ये सफाइयों पेश करूँ, खुद कसीदे सुनने के बहुत शौकीन हूँ, लेकिन कोई जब कोई पैगाम देना होता है तो कुछ तो करके सिर्फ एक मुकाम के हद तक रह गए। तो वो आपने देखा कि इससे पहले बहुत सारे शायर हजरात, उनको भी कोड़े भी लग चुके हैं, कितने शायर जिन्होंने कसीदा खानी खुद मैदान गदीर में किए, बाद में कैसे अमल उसके मुताबिक नहीं किया तो नतीजा क्या निकला। تو مولا کو اپنی زندگی کے ہر شعبے میں اولیٰ بالتصرف ماننا، آپ کے احکام کی امیر المومن کے معرفت حاصل کرنی، اور ہر حکم کو بلا استثناء اور ایکسیپشن کے ساتھ ماننا۔ فقط قصیدہ خوانی سے اس وقت تک کام نہیں چلے گا جب تک عمل ساتھ میں نہیں ہوگا۔ اور جب یہی وجہ ہے کہ حضرت علامہ اقبال کا جو شعر ہے نا کہ زائران کعبہ سے اقبال یہ پوچھے کوئی، کیا حرم کا تحفہ زمزم کے سوا کچھ بھی نہیں، یعنی جس وقت انسان وہاں جاتا ہے وہاں سے صرف حاجی حضرات صرف زمزم، وہ بھی اپنی جگہ ایک فضیلت کا حامل اور تحفہ ہے واقعی، لیکن امام کے ساتھ وہ جو ولایت کا اعلان جو ہوا تھا وہاں اس سرزمین کے اوپر، جب حج کر کے تم واپس آ رہے ہو تو اس کی کوئی خوشبو، اس کی کوئی تجدید عہد، وہ بھی تمہارے ساتھ واپس جانا چاہیے، صرف یہ نہیں کہ صرف زمزم لے کر وہاں سے واپس آ گئے۔ تو اب بہت ساری باتیں اس کے اندر ایسی ہیں کہ دیکھیں، آپ ایک بس جلدی جلدی اس بات کو اور مکمل کر دیا جائے کہ اس دن کرنا کیا ہے۔ دیکھیے خوشی کا دن ہے، ہر وہ کام اس دن آپ کو کرنا ہے جس کا شریعت میں اجازت دی گئی ہو، جس کی انسانی ضمیر بھی اجازت دی، ایسا کوئی بھی پروگرام جس میں انحراف ہو جو یا ابھی یا آئندہ کبھی شریعت سے متصادم ہونے والا، اس کام کو روک دینا۔ کچھ ہی سال پہلے اسی شہر کراچی میں 3 شعبان ایک شیعہ مومن کے علاقے سے ملحقہ ایک جگہ پر باقاعدہ 3 شعبان کو جشن کے موقع پر بعض حضرات نے ایک سازش کے تحت ایک رقاصہ و گلوکارہ کو اس پروگرام کے اندر جو بلایا گیا، اور آج کل خاص طور پہ قوال کو ہر جگہ انٹری کروائی جاتی ہے ان کی۔ تو بہرحال اب دیکھیے، لیکن کیا کیا کہ اس علاقے کے لوگوں نے ایک براہ راست امر بالمعروف اور نہی عن المنکر کیا، اس بات کو پریشر دے کے رکوا دیا پہلے مرحلے میں، ایک آدھ دفعہ بھی ایسے پروگرام ہو جائے تو بعد میں باطل اتنا مضبوط ہو جاتا ہے وہ کھڑا نہیں جا سکتا اس۔ تو بہرحال اب خاص طور پر یہاں کہوں کہ یہاں بزرگوں کی ذمہ داری زیادہ ہے، بزرگ سارے اس معاملے میں پیچھے ہو جاتے ہیں، جوانوں کو آگے کر دیتے، جوانوں کا خون ذرا گرم ہوتا ہے، تیز ہوتا ہے، فتنے فساد کی نوبت آتی ہے۔ بوڑھے داڑھی والے بزرگ حضرات اگر کسی جگہ پر جا کر معاملے کو رکوائیں گے تو وہاں پر کسی جو مخالف پارٹی میں نوجوان ہوں گے وہ بھی ان پر اس طرح سے ہاتھ نہیں اٹھا سکتے، اور کوئی ایسے جھگڑے فساد کی نوبت نہیں ہو سکتی، بات چیت کے ذریعے بزرگوں کو آگے بڑھنا چاہیے۔ تو بہرحال اب دیکھیے، جس خطبہ غدیر سے ملحقہ رسول نے امر و نہی کی اتنی تاکید کی، یہ کیسے ممکن ہے کہ اسی دن ان کے حکم کو فراموش کر دیا جائے؟ تو دیکھیے، نہ تو ان جو بھی تقریبات اس سلسلے میں ہوں 18 ذی الحج کے ذیل میں یا کسی بھی جشن کے پروگرام میں، نہ اس میں کوئی حرام ہو نہ کوئی مکروہ ہو، اور ایسا بھی کوئی مباح نہ ہو جو کل کسی فتنے اور فساد کا سبب بن جائے یا کسی حرام کام کا پیش خیمہ بن جائے، اس کو بھی احساس کرنا۔ اچھا اب کریں کیا؟ سب سے پہلی تو چیز یہ ہے جو ہمارے چھٹے امام فرماتے تھے کہ پروردگار عالم کا آج کے دن شکر ادا کریں، اور خدا کی حمد و ثنا اس دن کریں۔ دوسری ذمہ داری، اب جلدی جلدی ان ذمہ داری کو بھی لکھ لیں، ہمارے 8ویں امام فرماتے ہیں کہ اس دن سب سے مسکرا کر ملیں، یہ مسکرانے کا دن، جو بھی ایک دوسرے سے مسکرا کر اس دن ملے گا خدا کی نظر کرم اس پر ہوگی، اور 1000 حاجتیں اس مسکراہٹ کی وجہ سے اس کی پوری کی جائیں گی، اور خدا موتیوں کا ایک محل، سفید موتیوں کا ایک محل جنت میں اس کو ادا کرے گا صرف مسکرا کر ملنے سے۔ اچھا، اس دن کو عید کے دن کے طور پر بھی منانے کی بڑی تاکید آئی، ہمارے 8ویں امام یہ بات ارشاد فرماتے ہیں کہ جو بھی اس دن کو عید کے طور پر منائے گا اس کے مال میں برکت زیادہ خوب ہو جائے گی، اور اس کے علاوہ بچوں کو عیدی اور تحفے تحائف وغیرہ وہ بھی تقسیم کریں۔ ہمارے 8ویں امام کی سیرت تھی کہ تحائف بہت تقسیم کرتے تھے آج کے روز، اور غدیر کے دن جمع ہو کر جشن منائیں اس کا، جیسے کہ ہم لوگ بھی اس موقع پر یہاں جمع ہیں۔ خود امیر المومنین نے جو بات اس سلسلے میں ارشاد فرمائی ہے کہ اس دن ایک دوسرے کے پاس جمع ہو تاکہ خدا تم سب کے امور کو آسان فرما دے، یعنی تمہارے سارے بگڑے کام بن جائیں گے اگر تم ایک دن جمع ہو کر اس جشن کو مناؤ۔ اور اس کے بعد اگلی جو ذمہ داری ہے وہ یہ ہے کہ مومنین اس دن ایک دوسرے سے عید کی طرح سے ملاقات کے لیے جائیں، جیسے عید وغیرہ میں آپ لوگ جاتے ہیں۔ ہمارے 8ویں امام یہ جملہ بھی ارشاد فرماتے ہیں کہ ایک دوسرے سے، بلکہ وہ ملنے کی بہت تاکید کرتے تھے، اور فرماتے تھے کہ قبر میں اس کے 70 نور داخل کیے جائیں گے جو بھی اس دن ایک دوسرے سے ملنے کے لیے جائے گا، उसकी कवर बहुत ज्यादा वसी हो जाएगी एक दूसरे से मिलने की वजह से, और रोजाना 70,000 मलाइका उसकी कबर के लिए ज्यारत के लिए आएंगे और उसको मुसलसल जन्नत की बशारतें देंगे। उलमा और मराजिब एक दूसरे से मुलाकात के लिए जाते हैं, ये आयतुल्ला जाफर सुबहानी है जो आयतुल्ला शेख जवाद तबरेजी से मुलाकात के लिए पहुंचे। अच्छा, इसी तरह से इस दिन ज्यारत अमीरुल मोमिनीन की बड़ी ताकीद, इस दिन ज्यारत अमीरुल मोमिनीन जरूर पढ़ी जाए, जो उनकी कब्र मुबारक पर बराह रास्त जा सके वो वहां जाकर इस ज्यारत को अंजाम दे, और जो वहां नहीं पहुंच सकता वो अपने वतन में भी रहकर इस ज्यारत को पढ़ सकता है, और खासतौर पर ज्यारत अमीनुल्लाह की भी खासतौर पर बड़ी ताकीद आई। और रिवायत में कि 60 साल के गुनाह उसके माफ हो जाते हैं, और हमारे आठवें इमाम ने तो इतना ज्यादा इसका सवाब बताया इस दिन का कि इस दिन यानी जितने शब कदर में और जितने पूरे रमजान में और जितने शब ईद में लोग आतिश जहन्नुम से आजाद किए जाते हैं उससे दुगने ईद गदीर के दिन लोग आतिश जहन्नुम से आजाद किए जाते हैं। और एक दो रकत की नमाज जो कि हमने इस पर अपने फेसबुक के अकाउंट में भी जो है लगाई थी, वो इस दिन के नजदीक आधे घंटा पहले इसका टाइम है तकरीबन जोर से, लेकिन जो उस वक्त नहीं पढ़ सके वो अब भी पढ़ सकते हैं इसको, और जो अब ना पढ़ सकें वो अगले दिन या बहरहाल किसी ना किसी उनवान से नमाज को पढ़ ही लें कि अगर इस तरीके से जो इसके अंदर लिखा हुआ है कि दो रकत की नमाज अगर कोई पढ़ लेगा तो छठे इमाम जुमला इरशाद फरमाते हैं कि उसे 1,00,000 हज और 1,00,000 उमरे का सवाब दिया जाए, 1,00,000 हज और 1,00,000 उमरा। अब इतना वक्त नहीं इसके अंदर, आप फेसबुक पे जाके इसका तरीका देख सकती हैं, वक्त बहुत खत्म होता जा रहा है। और इसी तरीके से आज के दिन के रोजे का बड़ा सवाब है, और बहुत सी रिवायत में 60 महीनों के रोजे या 60 साल के रोजों से अफजल करार दिया गया है, बहुत सी रिवायत में 100 मकबूल हज और 100 मकबूल उमरों का सवाब, और एक रिवायत जो अभी आपके सामने छठे इमाम की, इसमें ईद गदीर का रोजा दुनिया की उम्र की मकदार के रोजे के बराबर, यानी अगर इंसान दुनिया की उम्र के बराबर जिंदा रहे और तमाम दिन रोजा रखे तो गदीर के दिन रोजा रखने का सवाब उसको उस शख्स को उतना ही दिया जाएगा। तो बहरहाल रोजे के हवाले से है। अच्छा, फिर इस दिन खुशबू लगाने की बड़ी ताकीद आई है, इस दिन जो है आप लोगों को इफ्तारी करवाएं, और अभी कुछ आपको तबरुक भी मिलेगा इंशाल्लाह उसके बाद। तो जो रोज मुस्तहब रोजे से हैं खवातीन, आप चाहें तो एक दूसरे को इफ्तारी इस तरह से भी करवा सकती हैं, तबरुक खिलवाकर वो सवाब मिल जाए। और अहले बैत के दुश्मनों पे आज के दिन लानत करें। और एक और चीज जो आपके इंटरेस्ट की काफी होगी, नया लिबास पहने, और अगर नया लिबास मुमकिन ना हो तो साफ सुथरा लिबास। आयतुल्लाह शेख जवाद तबरेजी तो ताकीदी मुस्ताब समझते थे नया लिबास बनाने को आज के रोज। और एक दूसरे को मोमिन मुबारकबाद दें, और ये कहकर मुबारकबाद दें, कुछ तो मफाती के अंदर भी तरीके हैं, लेकिन अल्हम्दुलिल्लाहिल्लज़ी जअलना मिनल मुतवस्सिकीना बिविलायत अमीरुल मोमिनीन वल आइम्मते अलैहिमुस्सलाम, ये कहकर एक दूसरे को मुबारकबाद दें। और आज के दिन सदका देने की भी बड़ी ताकीद आई, 1 दिरहम या 1 रुपया सदका देना आज 2 लाख दिरहम या 2 लाख रुपए देने के बराबर, इतना ज्यादा सवाब। आज के दिन कसरत के साथ दुरूद पढ़ने की बड़ी ताकीद आई है, मोमिनीन को खाना खिलाने की बहुत ताकीद आई है, और आठवें इमाम तो यहां तक फरमाते हैं कि आज के दिन किसी को अगर आपने खाना खिलाया तो ऐसा ही है जैसे तमाम अंबिया और तमाम सिद्दीकीन को खाना खिलाया। और बहुत सी रिवायात में गुसल करने के मुतालिक भी कहा गया है, और खास तौर पर अपने अहले व अयाल ने मोमिनीन की हाजत रवाई के भी मुतालिक कि मोमिनीन की इंसान आज के दिन हाजत रवाई करे, और दूसरों की गलतियों से चश्म पोशी और दरगुजर आज के दिन खास तौर पर करें, और दूसरों के साथ नेकी और एहसान के साथ पेश आए, और अपने अहलो अयाल पर ज्यादा खर्च करें, उसके माल में आठवें इमाम फरमाते हैं कि बहुत ज्यादा वसत भी आ जाएगी। और तोहफे देने में खासतौर पर वो तोहफे जो हमारे आठवें इमाम भिजवाए करते थे अपने खास असहाब को, उनमें नए कपड़े होते थे, जूते होते थे और अंगूठियां होती थी, ये भिजवाते थे। और इस सिलसिले में बड़े पैमाने पर भी प्रोग्राम्स करने चाहिए, باقاعدہ ایسے سیمینار ہوں، ایران میں تو ہوتے ہیں، یہاں پہ بھی زیادہ ہونے چاہیے، ایسے ورکشاپس ہوں، ایسے علماء کے خطابات ہوں کہ جو کہ عام طور پر ان جگہوں پر ہوتے ہیں، اور کچھ والدین کے لحاظ سے بھی ذمہ داریاں ہیں کہ کم سے کم مائیں اس دن اچھا سا کھانا جو جسے بچے اور گھر والے شوق سے کھائیں، ایسے کھانوں پکا کے رکھیں تاکہ ان کو خوشی کا ایک احساس ہو، اور گھر کی تزئین و آرائش کے لحاظ سے بھی آج کی خصوصیت کہ گھر کو اپنے آرائش دیں تاکہ پتہ چلے کہ آج عید غدیر کا دن. اسی طرح سے بچوں کو خاص طور پر تیار کرنا، ان کو اچھا لباس پہنانا، بچوں کے سلسلے میں ایک ذمہ داری اور ہے کہ مثلا ان کی کوئی ڈیوٹی لگائیں کہ وہ احادیث سنائیں، کوئی تقریری ان کا جو ہے مقابلہ جو ہے وہ کروا دیں، کچھ قصیدے ان سے پڑھوائیں، کچھ ان کو انعامات دیں، اور بچوں کی شرارتوں وغیرہ سے درگزر کریں، شرارتوں سے درگزر کریں تاکہ عید کی خوشی کا احساس ان میں باقی رہے، کیونکہ یہ اس ماننے والے کا دن آپ منا رہے ہیں کہ جب ابن ملجم کو لوگوں نے رسیوں سے باندھ دیا تھا تو اسی علی نے کہا تھا کہ اس کی گرفت کو ہلکی کرو، دیکھتے نہیں کہ رسی اس کی کھال کاٹنے کو اور وہ تکلیف میں ہے، کہ اسی علی کو کا دن منایا جا رہا، تو یہاں لوگوں کے خطاؤں اور غلطیوں سے درگزر کرنا ہے، اور استاد اور معلم کے لحاظ سے بھی اس سلسلے میں ذمہ داریاں ہیں کہ اس موضوع پر خوش قسمتی سے یہاں تو کلاس ہی منعقد ہو گئی کہ اس سلسلے میں ضرور اس موضوع کی مناسبت سے جہاں جہاں استاد اور معلم وہ خطابات کریں. اس میں بچوں کے لحاظ سے بھی یہ ہے کہ ان کو بریفنگ دی جائے، اس دن کی اہمیت بتائی جائے، فضیلت بتائی جائے، فائدے اعمال تحریری و تقریری یا خطاطی وغیرہ کے مقابلے یہ اس دن باقاعدہ جو ہے بچوں کے کروائے جائیں تاکہ احساس رہے ہوں. اس کے علاوہ کوئز پروگرام بھی ہو سکتے ہیں، منقبت وغیرہ قصیدہ خوانی بھی ہو سکتی ہے، تبرک بھی تقسیم کروائیں، اور اس طرح سے مختلف اور ایک عہد اخوت جو کہ مفاتی کے اندر بھی لکھا ہوا ہے کہ ایک دوسرے کے ہاتھ پر ہاتھ رکھ کے باقاعدہ دعا پڑھی جائے، جس کا نتیجہ یہ ہے کہ جب تک میں جنت میں داخل نہیں ہوں گا جب تک کہ تمہیں اپنے ساتھ نہ لے لوں گا، اور میں اپنے آج سے تم پر تمام اپنے حقوق کو معاف کرتا ہوں سوائے ملاقات کے، دعا کے اور شفاعت کی. ان تین حق یہ بس تین حق میرے ذمے میں نے تمہارے ذمے رکھے، باقی سارے حقوق میں معاف کرتا ہوں. اور بس اس کے اندر ایک آخری بات بس یہ اور کہہ دی جائے کہ بہرحال دیکھیے عید غدیر آخری کلمات ہیں، آپ بے چین ہو رہی ہیں، تبرک تھوڑی دیر میں مل جائے گا آپ کو. بہرحال عید غدیر دیکھیے لشکر شیطان کی شکست کا دن، عید غدیر حق کی بیعت کرنے والوں کا اور سر تسلیم خم کرنے والوں کا دن. عید غدیر کو ملا مطالق علماء فرماتے ہیں کہ خورشید عالم تاب کے تاریک بادلوں کے بعد چمکنے کا دن، اور یہ منکنت و مولا کا جو چھوٹا سا جملہ ہے یہ اپنی یہ پوری کائنات اپنے اندر سمے ہوئے، اور یہ غدیر کا جو انوکھا اور عظیم واقعہ ہے یہ حیرت سے امت محمدیہ سے سوال کر رہا ہے کہ جس حکم کو پیغمبر نے اتنے اہتمام سے بتایا، بات کے جانشینوں کا تعارف کرایا، پھر مسلمانوں نے اسے کیوں فراموش کر دیا؟ پیغمبر قیامت میں مسلمانوں سے باقاعدہ سوال کریں گے کہ میرے واضح احکامات کو کیوں فراموش کر دی. اپنے ماننے والوں سے بھی پیغمبر اسلام شکایت کریں گے کہ تم نے فقط قصیدہ خوانی کے حق تک کا تو صرف تم نے حق ادا کیا ہے، مگر میرا جو تقاضا اطاعت کا تھا تم نے کیا ویسی اطاعت کی ہے اپنے امام کی؟ تو جب یہی وجہ ہے کہ بحر الانوار کی 39ویں جلد کے اندر باقاعدہ امیر المومنین جو حدیث قدسی کے حوالے سے جو ان کا حق بیان کیا کہ پیغمبر نے فرمایا کہ اللہ نے ارشاد فرمایا کہ اگر علی کی ولایت پر لوگ جمع ہو جائیں تو میں جہنم کو پیدا ہی نہ کرتا. تو اب اس کے بعد پھر حاکم شام نے تقریباً 20 سال کی طویل مدت میں غدیر کے لیے بہت بڑا مقتل تیار کیا، اور ہزاروں غدیریوں کے سر کاٹ کر ان کے خون سے لشکر ثقیفہ کو سیراب کیا تاکہ وہ کربلا کے لیے زیادہ سے زیادہ قوی ہو جائیں. جب بھی ہمارے چھٹے امام امام جعفر صادق علیہ الصلاۃ والسلام فرماتے ہیں کہ جس دن غدیر کے مقابلے میں ثقیفہ کا عہد نامہ لکھا گیا ہے امام حسین اسی دن شہید ہو گئے، گویا امام حسین قربان غدیر. اور یہی وجہ ہے کہ غدیر کی کیا قیمت ہے. علماء نے کہا کہ قمبر جیسوں نے غدیر کے نتیجے کا تعارف کرایا تو اپنی زبان کٹوا دی یا زبان گدی سے کھچوا دی. یہ تھی وہ غدیر کی بیش بہا قیمت جو ایسے افراد اور مسلم ابن عقیل اور دیگر شہدائے کربلا وہ اپنے خون سے उस गदीर की कीमतें अदा कर रहे थे। अब कम से कम उनके मानने वाले इतना तो करें कि अहले बैत और मौला अली के तमाम फरामीन और तमाम अहकाम की दिलो जान से इताअत करें, क्योंकि वही अली ये फरमा चुका है कि मुझे अपनी जिंदगी कसम में हक के खिलाफ चलने वालों और गुमराही में भटकने वालों से जंग में किसी किस्म की रो रियायत और सुस्ती नहीं करूंगा। अल्लाह के बंदो, अल्लाह से डरो और उसके गजब से भाग कर उसके दामन रहमत में पना लो और अल्लाह की दिखाई हुई राह पर चलो और उसके आयत करदा अहकाम को बजा लाओ। अगर ऐसा हो तो अली तुम्हारी निजात उखरवी का जामिन है, अगरचे दुनियावी कामरानी तुम्हें ना भी हासिल। यह अली कहकर जाए तो दिलो जान से अली की इताअत करनी है ताकि पैगंबर के उस ऐलान गदीर पर हम तजदीद बैत कर सकें और अपने इमाम जमाना अलैहिस्सलाम के हुजूर सुरखुरू हो सकें। अब आपको जो भी कसीदा फानी करनी हो आप कर लें, आखिर में बस इस दुआ के साथ कि हमें अमीरुल मोमिनीन की और तमाम आइमा अहले बैत अलैहिस्सलाम की सीरत की पैरवी की तौफीक नसीब फरमाएं और जितने भी हमारे मरहूमिन इस दुनिया से जा चुके हैं वो आज के तमाम बरकात आज के दिन की और तमाम फजाइल उससे बहरामंद हों। और बहुत से लोगों ने अपने मरीजों की शफायाबी का भी कहा, खास तौर पर इस मदरसे के एक मोहसिन, वो आजकल काफ़ी ज़्यादा अलील हैं और उनके खानवादे ने भी आपसे उनकी दुआए सेहत की अपील की है, तो आप लोग खास तौर पर उनको भी अपनी दुआ के अंदर आज याद रखें। सल्लल्लाहु अलैहि मुहम्मद व आलिहि तय्यिबीन अत्तहीरीन। Allah Jalla 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 Jalla